नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। आजको कार्यक्रममा हामी नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको व्यावसायिक उत्पादन, खेती प्रविधि, प्रशोधनको सम्भावना तथा बजारीकरणका विषयमा अपिनम्पा संरक्षण केन्द्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग गरिएको कुराकानी।
अरू जड़ीबुटीहरू चाहिँ सम्भव छ, जस्तो वन लसुन भयो, सतुवा भयो, कुटकी भयो, चिराइती भयो, सम्भव छ। तर यो यसमा चाहिँ व्यावसायिक रूपमा चाहिँ सम्भव मैले देख्दिनँ।
र जड़ीबुटीमा वैदेशिक लगानीको सम्भावनाका विषयमा नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश कुमार अग्रवालसँग कुराकानी गर्छौ।
जड़ीबुटीहरूको उत्पादन यहाँ हाम्रो नेपालमा प्रशस्त भइरहेछ। हाम्रा ती जड़ीबुटीहरूको
नेपालले वर्षेनी 7 खर्ब भन्दा बढ़ीको व्यापार घाटा बिहोरिरहेको छ। निर्यातको तुलनामा आयात धेरै हुँदा नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएको हो। तर नेपालले निर्यात बढ़ाएर विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्। तिनै निर्यातजन्य वस्तुभित्रमा पर्दछ नेपालको बहुमूल्य जड़ीबुटी। अहिले पनि नेपालबाट युरोपका विभिन्न देशमा 20 भन्दा बढ़ी प्रकारका औषधिजन्य सुगन्धित तेल र जड़ीबुटी निर्यात हुने गरेको छ। नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको वर्तमान अवस्था, व्यावसायिक उत्पादन र खेती प्रविधि तथा प्रशोधनको सम्भावना, बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ अपिनम्पा संरक्षण केन्द्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय। स्वागत छ यहाँलाई।
धन्यवाद।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूमा रहेर यहाँले एकदमै लामो समयसम्म काम गर्नुभयो। यी संरक्षण क्षेत्रहरूबाट स्थानीय बासिन्दा अनि राज्यले कसरी लाभ लिइरहेका हुन्छन्?
धन्यवाद प्रश्नको लागि। हाम्रो नेपाल सरकारले हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऐन 2029 को दफा 3 मा कुनै पनि संरक्षण क्षेत्रलाई नेपाल सरकारले आवश्यक ठानेमा त्यसलाई संरक्षण क्षेत्र घोषणा गर्न सक्नेछ भन्ने प्रावधान भए अनुसार यो 2067 सालमा घोषणा भएको हो, जुन दार्चुला जिल्लामा अवस्थित छ, 1903 वर्ग किलोमिटर फैलिएको छ। यो संरक्षण क्षेत्रमा यहाँले भने जस्तै बहुमूल्य जड़ीबुटीको रूपमा रहेको यासा गुम्बा, त्यसै गरी वन लसुन, सतुवा, जटामसीहरू पाइन्छन्। र विशेष गरेर यासा गुम्बाले यहाँका दार्चुलाका जनताहरूसँग प्रत्यक्ष सरोकारको विषय राख्दछ। र वर्षेनी यो यासा गुम्बा संकलन गर्नको लागि विगतको रेकर्डहरू हेर्दाखेरि 25,000 सम्म मान्छेहरू यासा गुम्बा टिप्न गएको तथ्याङ्कले देखाउँछ। गत आर्थिक वर्षमा पनि 5,000 को हारमा गए थियो भने यो यासा गुम्बाबाट हाम्रो दार्चुलाको संरक्षण क्षेत्रले 2 करोड जतिको राजस्व संकलन गर्न सफल भएको छ। र यो राजस्वबाट चाहिँ राष्ट्रिय निकुञ्ज ऐनमै प्रावधान छ कि उठेको संकलन भएको राजस्वको 30-50% रकम चाहिँ स्थानीय जनताको सामुदायिक विकासमा खर्च गर्न सक्ने व्यवस्था भए अनुसार त्यो रकम चाहिँ स्थानीय जनताको सामुदायिक विकासहरू काममा समर्थनका कामहरूमा खर्च गर्ने प्रावधान हुनाले त्योबाट चाहिँ स्थानीय जनताले लाभ लिइरहेको हामीले महसुस गरेका छौँ।
यर्सा गुम्बा जो प्राकृतिक रूपमा पाइन्छ, त्यो प्राकृतिक रूपमा वर्षेनी यसरी संकलन गर्दा त्यो नष्ट हुन सक्ने सम्भावना हुन्छ कि विगतमा जति पाइन्थ्यो त्यति नै उपलब्ध हुन्छ प्राकृतिक रूपमा?
होइन, यसलाई अलिक सावधानीपूर्वक संकलन गर्ने हो भने यो नासिएर जाँदैन। तर यसलाई चाहिँ यो अलिकति यसले यो यासा गुम्बाको नाउँमा अरू जस्तो यो गुराँस प्रजातिमै चिमली भन्ने हुन्छ एउटा रुख, त्यो रुखहरू फडान गर्छन् दाउराको लागि। चिसो ठाउँमा पाइने भएको हुनाले यो लगभग 4,500-5,000 मिटरमा पाइने भएको हुनाले चिसो ठाउँमा दाउरा बाल्नुलाई चिमली प्रयोग गर्छन्। त्यसले गर्दाखेरि वन विनाशमा अलिकति यसले चाहिँ असर पारेको छ। तर यासा गुम्बा टिप्दैमा यसले चाहिँ यसलाई यसको पुनरुत्थानमा प्राकृतिक उसमा असर पर्ने होइन। त्यसलाई चाहिँ हामीले नियन्त्रण नियमन गरेर यसलाई चाहिँ टिप कलेक्सन गर्दाखेरि टिप्दाखेरि यसले खासै असर पार्दैन।
भनेपछि यासा गुम्बा संकलन गर्नका लागि जानेहरूले त्यहाँ चाहिँ दाउराको प्रयोजनका लागि चिमले टिप्छन् र त्यसका कारण चाहिँ यासक गुम्बाको उत्पादनमा केही असर पार्छ भन्ने
हो। चिमली किन टिप किन नाश गर्छ भने यसले चाहिँ दाउरा काँचो पनि बल्छ, दाउराको लागि युज गर्छन्। त्यसले गर्दाखेरि यो त्यसले गर्दाखेरि चिमली प्रजाति नाश भयो भने त भोलि यसको त यासक गुम्बाको जुन साइकल हुन्छ, लाइफ साइकल हुन्छ, त्यसमा असर पर्ने भएको हुनाले त्यो भनेर चाहिँ चिमलीको रुख चाहिँ हुनै पर्ने हुन्छ।
चिमली र यासक गुम्बा बीचको सम्बन्ध चाहिँ के त?
यही यसको यासक गुम्बाको जो लाइफ साइकल हुन्छ नि, यो यार लार्वाबाट जुन बन्ने जुन सिस्टम छ, यो 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 त आधा जीव आधा प्लान्ट हो नि, बिरुवा हो नि, त्यो हुनाले यसको लाइफ साइकलमा असर पर्ने भएको हुनाले यो चिमली चाहिँ हुनुपर्छ।
यसलाई यसरी प्राकृतिक रूपमा दोहन गर्दा नासिन सक्ने र भोलि चाहिँ यो कतै नरहन सक्ने सम्भावनालाई मध्यनजर गरेर हामीले अहिलेबाट नै यसको के व्यावसायिक खेती गर्न सकिने त्यस्ता सम्भावनाहरू हुन सक्दैनन्?
अहिले व्यावसायिक रूपमा यसो छ, यो चाहिँ अब जुन जुन लेकमा जुन एल्टिच्युडमा पाइन्छ त्यो ठाउँमा बस्ती हुँदैन, बस्ती नभएको हुनाले यसको जुन रेन्ज छ यो पाइने रेन्ज त्यो ठाउँमा चाहिँ अब व्यक्तिगत रूपमा व्यावसायिक रूपमा चाहिँ खेती गर्न सम्भव छैन। यो चाहिँ लेकमा पाइनु भएको हुनाले यसको चाहिँ बरु दिगो रूपमा नियमन गर्ने, मोनिटरिङ गर्ने, होइन हामी कर्मचारीहरू गएर त्यसको अनुगमन गर्ने, त्यसपछि जनचेतना फैलाउने, प्रचार प्रसारको माध्यमबाट चाहिँ यो यसलाई रोकथाम गर्न सकिन्छ। अब हामी कहाँ त विभिन्न उपभोक्ता समूह छन्, समिति छन्, त्यसलाई परिषद छ, त्यसलाई परिचालन गरेर होइन स्थानीय प्रशासनसँग प्रहरीसँग समन्वय गरेर हामीले चाहिँ यसको संरक्षण गर्न सक्छौँ। त्यो हामीले प्रयास गर्यो भने यो चाहिँ नियन्त्रण गर्न सकिन्छ र यो चाहिँ दिगो रूपमा हामीले प्रयोग गर्न सक्छौँ।
यसलाई व्यावसायिक रूपमा उत्पादन गर्नै नसकिने हो कि यो पाइने ठाउँ धेरै उच्च हिमाली भूभाग भएको हुनाले त्यहाँ मानव बस्ती सम्भव नभएको हुनाले चाहिँ यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न नसकिने हो?
व्यावसायिक रूपमा यो उत्पादन गर्न मलाई जहाँसम्म लाग्छ यसको त यसको कहीँ पनि प्र्याक्टिस भयो जस्तो लाग्दैन, किनभने यो यसको जुन भौगोलिक जुन एउटा विकट ठाउँमा यो पाइने भएको हुनाले र लेकमा पाइने भएको हुनाले त्यो किसिमको हावापानी चाहिँ तलतिर यो नहुने भएको हुनाले यो व्यक्तिगत रूपमा व्यावसायिक रूपमा यो चाहिँ अरू जडीबुटीहरू चाहिँ सम्भव छ, जस्तो वन लसुन भयो, सतुवा भयो, कुटकी भयो, चिराइती भयो सम्भव छ, तर यो यसमा चाहिँ व्यावसायिक रूपमा चाहिँ मैले देख्दिनँ।
यसको व्यावसायिक उत्पादन हुन सक्छ कि सक्दैन भन्ने अध्ययन अनुसन्धान नै नभएको हो कि हामीले अहिलेसम्म चाहिँ यो धेरै उच्च ठाउँमा पाइने भएका हुनाले यसलाई त्यसरी व्यावसायिक रूपमा उत्पादन गर्ने चाहना नै नराखेको हो?
व्यावसायिक रूपमा अध्ययन त के अरे अध्ययन यसो गुम्बाको सम्बन्धमा अध्ययन त नभएको होइन, भएको छ होइन, तर चाहिँ अब यो मैले भने नि जो जुन जुन किसिमको यो हावापानीमा यो पाइन्छ र जो त्यो हावापानीमा मान्छेको बसोबास नभएको हुनाले चाहिँ अलिकति व्यावसायिक रूपमा खेती गर्न गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
अब यार्सा गुम्बा एउटा एकदमै बहुमूल्य जडीबुटी भएका हुनाले हामीले केही कुराकानी यार्सा गुम्बामा केन्द्रित गर्यौं। अब अपिनम्पा संरक्षण क्षेत्रमै पाइने अरू जडीबुटीका कुरा गरौं न, के पाइन्छन् त्यस क्षेत्रमा?
हाम्रो क्षेत्रमा यार्सा गुम्बा लगायत कुटकी, जटामसी, त्यसपछि अनि वन लसुन, त्यसपछि हजुरको तेजपत्ता, रिठा, पासनभेद, धेरै 75 प्रकारका जडीबुटीहरू हामी कहाँ पाइन्छन्।
75 प्रकारका। यहाँले सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि सेवा गर्नुभयो, त्यस पछाडि लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि काम गर्नुभयो, त्यसका अलावा अरू संरक्षण क्षेत्रहरूमा पनि बसेर काम गर्नुभयो। यी भौगोलिक विविधताका बीच के कुराहरू चाहिँ समानता एकता पाइँदो रहेछ ती संरक्षण क्षेत्र राष्ट्रिय निकुञ्जहरूमा?
यसो छ, जस्तो सगरमाथा राष्ट्रिय निकुञ्जमा लामटाङ राष्ट्रिय निकुञ्ज हिमाली क्षेत्रमा भएको त्यहाँ कति कुरा त मिल्छ, बस्ती चाहिँ दुईटै तिनटै ठाउँमा लामटाङमा सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि दार्चुलामा पनि अपिनपा संरक्षणभित्र बस मान्नु बस्ती छ, तर लामटाङ राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्जमा नेपाल आर्मी छ सुरक्षाको लागि, त्यहाँका प्राकृतिक स्रोत संरक्षण गर्ने, त्यहाँका जीव जन्तुहरू संरक्षणको लागि तैनात छ भने दार्चुलामा अपिनपा संरक्षण क्षेत्रमा नेपाल आर्मी छैन। अब त्यहाँ स्थानीय उपभोक्ता समिति र स्थानीय प्रशासन कर्मचारी हामी कर्मचारीहरू मिलेर संरक्षण गर्दै आएका छौँ, तर जति वास्तवमा संरक्षणको हिसाबले भन्नुपर्दाखेरि दुःखको साथ भन्नुपर्दाखेरि यदि त्यहाँका प्राकृतिक स्रोतहरू संरक्षण गर्ने हो, दिगो रूपमा संरक्षण गर्ने हो, होइन दुर्लभ वन्यजन्तु त्यहाँ अब कस्तुरी मृग पाइन्छन्, हिमचितुवा पाइन्छन्, रेड पाण्डा पाइन्छन्, होइन तिनको पनि राम्रो किसिमले संरक्षण गर्ने हो, किन हामी कहाँ त्यहाँ ओपन बोर्डर छ, नेपाल र नेपाल इन्डिया चाइनाको त्रिदेशीय नाका भएको हुनाले त्यो ठाउँमा चाहिँ मैले मेरो अनुभवमा म डेढ वर्ष बसेँ त्यहाँ मेरो अनुभवमा चाहिँ नेपाल आर्मी पनि त्यहाँ चाहिँ तैनात हुन आवश्यक छ। यदि नेपाल आर्मी नहुने हो भने त्यहाँ चाहिँ समर्थन गर्नलाई चाहिँ अलिकति कठिनाई भइरहेको हामीले महसुस गरिरहेका छौँ। त्यसको लागि मैले विभिन्न फोरमहरूमा पनि आवाज उठाएको छु। गत वर्ष पनि हाम्रो यो खाँदबारी यो सभा खाँदबारीमा मकालु बरुङ राजनीतिमा सदरमुकाममा त्यहाँ एउटा वार्डन सेमिनार भएको थियो। त्यसमा पनि मैले यदि अपिनपमा समर्थन क्षेत्रको त्यहाँको प्राकृतिक स्रोत जोगाउने हो भने त्यहाँ चाहिँ नेपाल आर्मी आवश्यक पर्छ, नेपाल आर्मी बिना त त्यहाँका प्राकृतिक स्रोतहरू समर्थन गर्न गाह्रो छ भनेर मैले उजागर गरिदिएको थिएँ। त्यसले गर्दाखेरि अहिले चाहिँ वास्तवमा नेपाल आर्मी चाहिन्छ भन्ने कुरा चाहिँ अहिले केन्द्रीय लेभलमा पनि त्यो चाहिँ सोच्नेको विषय भएको छ।
अरू राष्ट्र निकुञ्जहरूमा सेनाले संरक्षण गर्ने, सेना र स्थानीय बासिन्दा मिलेर गस्ती जाने गरेका हुन्छन्, तर अपिनाम्पा संरक्षण क्षेत्रमा के नभएको होला? कि संरक्षण क्षेत्रमा आर्मी राख्नु पर्ने त्यस्तो प्रावधान छैन र
संरक्षण क्षेत्रमा अहिलेसम्म जति पनि संरक्षण क्षेत्र त्यहाँ नेपाल आर्मीको राख्ने प्रावधान छैन, त्यो नीति नै छैन। त्यसले गर्दाखेरि अब त्यसमा चाहिँ अब अहिलेको यो जुन जल जुन समस्या छ र त्रिदेशीय नाका भएको हुनाले त्यहाँ चाहिँ अब नेपाल सरकारले आवश्यक देखेमा नेपाल सेनालाई खटाउन सक्छ। त्यसको लागि चाहिँ अब हामीले केन्द्रीय स्तरमा कुराकानी भइरहेछ, पहल भइरहेको छ।
कतिवटा त्यस्ता समितिहरूले संरक्षणको काम गरिरहेका हुन्छन्?
त्यहाँ जम्मा 25 उता समिति छ। 25 उता समितिले चाहिँ त्यहाँ मध्यवर्ती क्षेत्र होइन, संरक्षण क्षेत्रमा मध्यवर्ती भन्ने हुँदैन। कार्यक्रम जस्तो बजेटको बाटोमा चाहिँ मध्यवर्तीको क्षेत्र हिसाबले आउँछ, तर हाम्रो त्यहाँ संरक्षण क्षेत्रमा मध्यवर्ती भन्ने हुँदैन। संरक्षण क्षेत्र उभता समिति व्यवस्थापन परिषद भन्ने हुन्छ, त्यो हुनाले 25 उभता समिति छ। 25 उभता समितिको बडा मध्यबाट एउटा परिषदको अध्यक्ष चुन्ने व्यवस्था छ। त्यसमा हाम्रो चक्रसिंह ह्याकी भन्ने परिषदको अध्यक्ष हुनुहुन्छ र 25 उभता समिति हामी कहाँ छ।
जति पनि जडीबुटीहरू छन्, बहुमूल्य जडीबुटीहरू छन्, त्यसको प्रशोधन गर्ने, त्यसलाई चाहिँ बाहिर निकासी गर्ने लगायतका प्रावधानहरू त्यही संरक्षण क्षेत्रभित्र छ कि अहिलेसम्म त्यसभित्र रहेका संरक्षण क्षेत्रभित्र रहेका जडीबुटीहरू चाहिँ त्यतिकै खेर गइरहेको छ? कसरी संकलन हुन्छन्, कसरी बजारीकरण हुन्छ यसको?
यसमा यास गुम्बाको त के गर्छ भने उनीहरू चाहिँ यो जेठ असारमा हामीसँग अनुमति लिएर पुर्जी लिएर संकलन गर्छन्। संकलन गरेको यास गुम्बाहरू चाहिँ उनीहरू चाहिँ फेरि चाहिँ छोडपुर्जीको लागि चाहिँ हामी कहाँ निवेदन दिन आउँछन् र हामीले चाहिँ राजस्व 1 केजीको 25,000 प्रति केजी राजस्व लिएर छोडपुर्जी गर्छौँ र जंगलमा टिप्न जाँदाखेरि 3 क्याटेगोरीमा हामीले विभाजन गरेछौँ। स्थानीय बासिन्दाको लागि दार्चुलाको अपिनम्पाको संरक्षणभित्र बसोबासो गर्ने बासिन्दाको लागि 500 छ भने अपिनम्पाभन्दा बाहिरको बासिन्दालाई 1,000, त्यसै गरी बाहिर दार्चुलाभन्दा बाहिरकोलाई चाहिँ हामीले चाहिँ 3,000 दरले हामीले चाहिँ राजस्व लिने गरेका छौँ। छोडपुजी हकमा चाहिँ त्यही प्रति केजी 25,000 दरले राजस्व लिएर हामीले यसोमा चाहिँ बाहिर निकासी गर्छौँ। अरू जटा जस्तो अरू जटामसी भयो, वनलसुन भयो, सतुवा भयो, यिनीहरूको चाहिँ रोल्टी थोरै छ। यिनीहरूलाई पनि त्यहाँ प्रशोधन हाम्रो छैन, प्रशोधन गर्नेको लागि चाहिँ पहल भइरहेको छ होइन, तर चाहिँ त्यो किसिमको अहिलेसम्म चाहिँ भएको हामीलाई चाहिँ जानकारीमा छैन, हाम्रो जानकारीमा छैन।
थोरै मात्रामा निकासी हुन्छ,
थोरैमा निकासी होइन, यासो गुम्बा पनि 8 क्विन्टल जति चाहिँ हाम्रो एभरेजमा चाहिँ निकासी हुन्छ यासो गुम्बाको हकमा। र त्यो यासो गुम्बा पनि फेरि उनीहरूले लान्छन् काठमाडौँ, लान्छ नेपालगञ्ज हुँदै काठमाडौँ लान्छन् र काठमाडौँबाट चाहिँ पछि चाहिँ हामीले बुझेसम्म चाहिँ चाइनामा त्यो चाहिँ बिक्री वितरण हुन्छ अरे।
जस्तो कच्चा पदार्थ संकलन गरिएको हो त्यस्तै अवस्थामा निकासी हुन्छ भाइ?
हजुर हजुर, एकदम एकदम हजुर।
अनि यसलाई यार्सा गुम्बा मात्र नभएर अरू जडीबुटीको हकमा यदि सम्बन्धित जिल्लामा नै प्रशोधन केन्द्र भएदेखि त्यसले चाहिँ मूल्य अभिवृद्धिका लागि कस्तो भूमिका निर्वाह गर्थ्यो होला?
एकदम, त्यसको लागि चाहिँ जिल्लामा प्रशोधन केन्द्रको लागि पनि पहल भइरहेको छ र जनताहरू पनि अब यो यहीँ हुनुपर्छ भन्ने पनि माग आइरहेको छ। त्यसमा पनि हामी चाहिँ त्यसतर्फ पनि त्यो गर्नुपर्छ भन्ने हामीले महसुस गरेका छौँ। त्यस्तो हामी पहल गर्छौँ, आगामी कार्यक्रमहरू बनाउँदाखेरि त्यो कुरा पनि हामी समेटेर राख्छौँ।
जुन अहिलेसम्म हामीले खास गरी अलिक बढी निर्यात हुने जडीबुटीमा यार्सा गुम्बाको कुराकानी गर्यौं, यार्सा गुम्बा बाहेक अरू पनि जडीबुटी छन् कि जसरी यार्सा गुम्बा निर्यात भइरहेको छ त्यसै गरी थोरै परिमाणमा भए पनि निर्यात भइरहेका?
दार्चुलाबाट उनीहरूले सुरुमा हामीलाई हामी नेपालगञ्ज लान्छौँ भन्छन्, नेपालगञ्जबाट त्यसपछि कसैले इन्डिया पनि लान्छन् अरे, कसैले चाहिँ अब चाइनामा लान्छौँ भन्छन्।
यति धेरै वर्षेनी विभिन्न जातका जडीबुटीहरू निकासी हुँदो रहेछ, यी सबै प्राकृतिक जडीबुटी मात्र निकासी गरिएका हुन् कि केही व्यावसायिक उत्पादन पनि थालनी गरेका छन् दार्चुलाका बासिन्दाले?
यसमा अधिकांश सबै हाम्रो यो हामीले चाहिँ संलग्न पुर्जी दिन्छौँ हाम्रो संरक्षण क्षेत्रबाट कलेक्सन गर्नलाई, यो सबै हामीले अपिनम्पा संरक्षण क्षेत्रबाट संलग्न पुर्जी लिएर अनि छोड पुर्जी निकासी गरिएका यी जडीबुटी हुन्।
हामीले खालि प्राकृतिक जडीबुटीलाई मात्र संकलन गर्नका लागि पुर्जी जारी गरिरहेका छौं कि केही व्यावसायिक उत्पादनका लागि पनि तालिम दिने, त्यसको चाहिँ बिउ बिजन संकलन गर्ने लगायतका क्षेत्रमा पनि काम गरिरहेका छौं?
हामीले होइन, प्राकृतिक अवस्थामा मात्रै होइन, हामीले अब यो व्यावसायिक रूपमा अब निजी जग्गामा पनि लगाउनु पर्छ भन्ने हिसाबले हामीले त्यो किसिमको बेलामा तालिम पनि दिइरहेछौँ र उहाँहरूलाई चाहिँ यो जस्तो निजी जग्गामा पनि तपाईँको चिरैतो भयो, त्यसपछि हजुरको वन लसुन भयो, यो जस्तो वन लसुन यो टिमुरी एरियामा तिङ्कर एरियामा यो वन लसुन हुन्छ भन्ने हाम्रो बुझाइ छ, त्यो क्षेत्रमा गर्नको लागि यो वर्ष पनि हामी चाहिँ त्यसलाई प्रमोदन गर्नको लागि हामीले चाहिँ केही बजेट पनि छुट्याउने जमर्को गरेका छौँ।
संरक्षण क्षेत्रले यसरी तालिमहरू उपलब्ध गराइरहेको छ, स्थानीय बासिन्दा पनि व्यवसायिक खेती गर्नका लागि प्रेरित छन् कि उनीहरू तालिम लिएर मात्र तालिममा मात्र सीमित भइरहेको छ?
विशेष गरेर त यसो छ, यो उनीहरू अब मेन त हाम्रो यो यासगुम्बा जुन हाम्रो अपिनम्बामा पाइन्छ, यो चाहिँ यसको चाहिँ मार्केट चाहिँ राम्रो भएको हुनाले यिनी अरू जडीबुटी भन्दा पनि धेरै जनताहरू चाहिँ यही कहिले यासोगुम्बाको पुर्जी खुल्छ समय आउँछ र त्यो टिप्न जान्छौँ भनेर उनीहरूको ध्यानै त्यसतिर हुन्छ, त्यो हुनाले उनीहरू अरू जडीबुटी भन्दा पनि यही यासोगुम्बामै सजिलैसँग अब जङ्गल नगएपछि अब टिप्न पाइन्छ, थोरै शुल्क तिरेर धेरै आर्जन गर्न सकिन्छ भन्ने हिसाबले पनि मान्छेहरू बढी चाहिँ यासोगुम्बामै बढी ध्यान केन्द्रित गरेको हामीले पाएका छौँ, त्यो हुनाले अरू जडीबुटी चाहिँ त्यति साह्रो चाहिँ तिर तिनीहरूको जनताहरूको चाहिँ ध्यान पुग्न सकेको छैन।
थोरै श्रम धेरै आर्जन थोरै समयमा पनि प्राप्त गर्न सकिने भएका हुनाले धेरै मिहिनेत धेरै दुःख गर्न नचाहेका हुन्, उसो भएदेखि अरू जडीबुटीको व्यावसायिक उत्पादनतिर ध्यान नदिनुको कारण चाहिँ
हो। जस्तो हामीले विगतको रेकर्ड हेर्दाखेरि एउटा परिवारले यो यासोगुम्बाको सिजनमा 1.5 लाखदेखि 3.5 लाखसम्म कमाउँदो रहेछ यासोगुम्बाबाट, त्यो हुनाले उनीहरू चाहिँ बढी चाहिँ यासोगुम्बैतिर बढी चाहिँ ध्यान केन्द्रित गरिरहेका छन्। हुन त अहिले केही व्यापारीहरू चाहिँ अरू जडीबुटीमा पनि जस्तो अब वन लसुन चाहिँ अब हाम्रै क्षेत्रमा हाम्रै निजी जग्गामा पनि लाउँ भनेर कसिरहेका छन्, जस्तो चिराइतो गर्छन्, जस्तो रिठा लगाउँछन्, अमला लगाउँछन्, त्यो हुनाले अब उनीहरू पनि अरू अरूतिर पनि जान त गइरहेछन् गर्न त खोजिरहेछन्, तर बढी चाहिँ धेरै चाहिँ यासोगुम्बामै उनको बढी चाहिँ फोकस छ।
अपिनाम्पा संरक्षण क्षेत्रलाई मात्र नहेरी समग्रमा देशको अवस्था हेर्ने हो भने यति बेला यो जडीबुटीको प्रवर्धनका लागि जडीबुटीबाट राष्ट्रले केही आर्थिक उपार्जन गर्नका लागि के गरिन आवश्यक देख्नुहुन्छ? लामो समयसम्म संरक्षणको क्षेत्रमा काम गर्नुभएको छ,
अब मैले देखेको यो हाम्रो त संरक्षण क्षेत्रमा यो जंगली जनावरले पनि जनताहरूलाई दुःख दिइरहेको छ, हानि नोक्सान पुर्याइरहेको छ, उनका बालिनाले पनि नोक्सान वर्षभरि दुःख गरेको बालिनाले नोक्सान गरिरहेछ, त्यो उनीहरूले उनीहरूलाई अब परम्परागत बाली भन्दा धान गहुँ मकै जुन बाली लाउने चलन छ र जुन हाम्रो जंगली जनावरले जुन विनाश गरिरहेछ खाइरहेछ नोक्सान गरिरहेछ त्यसको लागि अब परम्परागत खेतीलाई छोडेर बरू यस्ता जडीबुटीहरू लगाऊ भनेर हामी त्यहाँतिर बरू उहाँहरूलाई जनताहरूलाई चाहिँ जागरूक गरिरहेछौँ, होइन कन्भिन्स गरिरहेछौँ र उहाँहरू चाहिँ वास्तवमा यो अब यो खेती चाहिँ वास्तवमा छोड्नुपर्छ है भन्ने अलिक केही व्यक्तिहरूले चाहिँ ल्याज गर्न थाल्नुभएको छ र केहीले चाहिँ यो जडीबुटी खेती पनि सुरु गर्नलाई उहाँहरू चाहिँ अभिवृत हुनुहुन्छ।
बजारीकरण कस्तो छ त? यो हामीले उत्पादन गरेर मात्र फेरि बजारीकरण भएन भनेदेखि त्यहाँबाट हिजो परम्परागत बालीबाट उपार्जन हुने जति पनि फेरि जडीबुटीबाट भएन भनेदेखि त किसानका लागि त्यो पनि एकदम जोखिम हो, त्यो हुनाले पहिला त बजारीकरणको कुरा होला, कस्तो छ बजारीकरण?
मैले बुझेसम्म जति पनि हामीसँग उहाँबाट संलग्न पुर्जी लिएर संलग्न गर्नुहुन्छ हाम्रो क्षेत्रबाट र निकासी गर्नु छोडपुजी गर्नु आउनुहुन्छ, उहाँले कसैले पनि हाम्रो जडीबुटीहरू बिक्री भएन भनेर चाहिँ अहिलेसम्म गुनासो गर्न आउनु भएको छैन, जति निकासी गरे जन्मा छ उहाँ चाहिँ बिक्री गर्दै आउनुहुन्छ, उहाँहरूले जस्तो नेपालगञ्जमा लगे पनि काठमाडौँ लगे पनि उहाँ चाहिँ मेरो माल सामान चाहिँ बिक्री भएन भनेर चाहिँ फिर्ता आएको हामीले सुन्नमा आएको छैन अहिलेसम्म।
यो त निजी क्षेत्रबाट व्यवसाय आफैले कहाँनिर लगेर बेच्ने भन्ने कुरा होला, उनीहरू आफैले सम्बन्धको विस्तार गरेर बजारसम्म पुर्याउँदो हो। सरकारी स्तरबाट नै चाहिँ यस प्रकारका जडीबुटीहरूको बजारीकरणका लागि अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्ध प्रवर्धनका लागि केही त्यस्तो प्रयास भएको पाउनुहुन्छ?
हाम्रो तर्फबाट त्यस्तो अहिले खासै अब त्यस्तो माग पनि आएको छैन, हामी कहाँ आइपुगेको छैन। अब त्यस्तो आयो भने हामी पनि त्यत्र चाहिँ ध्यान केन्द्रित गर्छौँ र त्यो पनि वास्तवमा गर्नुपर्ने आवश्यक देख्छु म चाहिँ।
जस्तो अहिले किसानले जंगलबाट प्राकृतिक रूपमा पाइने जडीबुटीलाई आफैले संकलन गरेर सरकारी प्रक्रिया पूरा गरेर बजारमा लैजान्छन्, कुनै निकासी हुन्छन्, कुनै देशभित्रै खपत होला। यस क्षेत्रमा के गर्यौं भनेदेखि अझ अहिलेको भन्दा बढी लाभ लिन सक्लान् स्थानीय बासिन्दा तथा राज्यले?
यसमा चाहिँ जडीबुटी खेतीलाई अलिकति सरकारले पनि केही रकम अनुदान गर्नु दिनुपर्छ होइन, र उनीहरूको त्यो जडीबुटी खेतीको लागि पनि बिमाको पनि व्यवस्था गरिदिनुपर्छ। भोलि कहीँ कारणवश नोक्सान भयो भने त्यसको चाहिँ उनीहरूले पनि केही राहत पाउन् र बजारीकरण पनि र बजारीकरणको लागि पनि व्यवस्था सरकारले गरिदिनुपर्ने हुन्छ। उनीहरूको उत्पादन भएको जडीबुटी चाहिँ उनीहरूको आफ्नो उचित मूल्यमा खरिद गर्नको लागि चाहिँ सरकारले पनि त्यो किसिमको चाहिँ व्यवस्था गरिदिनुपर्ने हुन्छ। त्यसको लागि हामी चाहिँ हाम्रो समिति परिषदलाई चाहिँ अलिकति एक्टिभ बनाएर जागरूक गराएर उहाँहरूलेबाट पनि त्यो किसिमको पहल होस् भन्ने हाम्रो चाहिँ चाहना छ। त्यो त्यतातिर हामी पनि अब ध्यान चाहिँ केन्द्रित गर्छौँ, समर्थनमै बढी चाहिँ केन्द्रित हुनुभएको हुनाले यो चाहिँ अलिकति यो पाटोतिर बढी हाम्रो ध्यान जान सकेको छैन होइन, त्यो म स्वीकार छु। हाम्रो बढी चाहिँ यी वन्यजन्तुको समर्थन गर्ने, त्यसपछि अनि स्थानीय जनताको चाहना अनुसार इच्छा अनुसार सामुदायिक विकासहरूको कामहरूमा बढी हाम्रो ध्यान केन्द्रित गर्ने, गोष्ठीमा बढी ध्यान केन्द्रित गर्नु हुनाले यतातिर हाम्रो ध्यान चाहिँ धेरै जान सकेको छैन, त्यो चाहिँ म चाहिँ स्वीकार छु।
अपिनाम्ब संरक्षण क्षेत्र जस्ता यस्ता थुप्रै संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरू छन् जहाँको जडीबुटीहरू त्यत्तिकै खेर गइरहेको छ कतिपय अवस्थामा, त कतिपय अवस्थामा जति हामीले बेचिरहेका छौं त्यो पनि एकदमै कम भावमा बेचिरहेका गुनासोहरू हामीले सुन्दै पनि आएका छौं। तपाईँ आफू पनि संरक्षण क्षेत्रमा लामो समयदेखि क्रियाशील भएको नाताले अबको जुन संघीय संरचना छ यो संरचनामा यस प्रकारका जडीबुटीहरूको प्रवर्धनका लागि चाहिँ कसले के गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ?
अब स्थानीय जनप्रतिनिधिहरूले पनि यसमा अलिकति बढी चासो दिएर आफ्नो क्षेत्रमा भएका प्राकृतिक स्रोतहरूको समर्थन गर्ने, सदुपयोग गर्ने कुरामा हामी समर्थन कार्यालयसँग समन्वय गरेर हामीले पनि उहाँहरूसँग समन्वय गर्ने र उहाँहरूले पनि हामीसँग समन्वय गरेर यसलाई चाहिँ कसरी चाहिँ यसको बजारीकरण गर्ने, बिक्री वितरण कसरी गर्ने, कसरी यसको दिगो रूपमा यसलाई चाहिँ समर्थन गर्ने, सदुपयोग गर्ने कुरामा हामी समन्वयमा बसेर काम गर्छौँ र उहाँले त्यो किसिमको उहाँले पनि भूमिका खेल्नुपर्छ। किनभने यसबाट आएको आर्जनले निश्चय पनि त्यो क्षेत्रको स्थानीय चाहे प्रदेश हो चाहे स्थानीय सरकारको लागि पनि टेवा पुग्नेछ र देशले समग्र देश विकासमा सहयोग पुग्नेछ भन्ने हाम्रो मान्यता हो।
अहिले त वन ऐन 2049 र वन नियमावली 2051 वन पैदावारहरूको संकलन, प्रशोधन र व्यापारलाई नियमन गर्छ। त्यो भित्र पनि केही यस्तो भयो भने अझ बढी संरक्षण हुन सक्थ्यो संरक्षित क्षेत्रका जडीबुटी तथा वन्यजन्तु र यसको चाहिँ व्यापार प्रवर्धन हुन सक्थ्यो भन्ने कुनै त्यस्तो छ?
मैले देखेको त हाम्रो क्षेत्रको कुराहरू गर्नुपर्दाखेरि हामी हाम्रो जो अपिनम्बा समर्थन क्षेत्रमा यो जडीबुटी जुन असाध्यै ठूलो मात्रामा रहेको छ, तर यदि हामीले यसलाई चाहिँ दिगो रूपमा अलिकति समर्थन नगर्ने हो भने र यसको सुरक्षाको हिसाबले नगर्ने हो भने यो चाहिँ केही वर्षमा हराएर जान सक्छ, मासिन सक्छ, नासिन सक्छ। त्यो हुनाले यसको दिगो रूपमा समर्थनको लागि हाम्रो यो पोलिसीमै यो समर्थन क्षेत्रमा नेपाल आर्मीको चाहिँ तैनाथ गर्न सकियो भने हाम्रा त्यहाँ भएका अमूल्य जडीबुटीहरू छन् त्यसको समर्थन हुन्छ। त्यो हिसाबले हामीले चाहिँ यसमा चाहिँ यहाँहरूको तर्फबाट पनि यहाँको मिडियाको माध्यमबाट पनि म चाहिँ के एउटा त्यो कार्यालयको प्रमुखको हैसियतले के जोड गर्छु भने त्यहाँ चाहिँ सकेसम्म छिटोभन्दा छिटो नेपाल आर्मी तैनात भइदियो भने म ठोकोका साथ भन्छु त्यहाँ हाम्रो जति पनि जडीबुटीहरू छन्, बहुमूल्य जनावरहरू छन्, जङ्गली जनावरहरू छन्, तिनको चाहिँ समर्थन हुन्छ र त्यसबाट निश्चय पनि देशले ठूलो टेवा पुर्याउँछ भन्ने मैले आशा गरेको छु।
भनेको मतलब संरक्षण क्षेत्र कार्यालय र स्थानीय बासिन्दाको प्रयासबाट मात्र संरक्षण त्यति सम्भव भएन?
त्यो मेरो डेढ वर्षको अनुभवमा त्यो चाहिँ सम्भव देखिनँ, किनभने ओपन बोर्डर छ, ओपन बोर्डर भएको हुनाले त्यहाँ चाहिँ नेपाल आर्मी त अवश्य चाहिन्छ।
चोरी निकासी भइरहेको छ,
चोरी निकासी त्यहाँ चाहिँ अब अरू पनि विगतको रेकर्ड हेर्दा पनि त्यहाँ त्यही बाटो भएर त्यही बाटो भएर तपाईँको बहुमूल्य यो बाघका छालाहरू हड्डीहरू हात्तीका दालाहरू त्यहीबाट नाका भएर तिब्बतमा पुग्छन् ताकलकोटसम्म पुग्छन् त्यो विगतको रेकर्डले देखाएको छ। त्यो उनीहरूले हामीले अब त्यहाँ प्रहरी त बस्छ त्यो तिङ्कर नाका भन्ने ठाउँमा प्रहरी बस्छ तर जाडो याम भएपछि त्यो तल सरमुखामा झर्छ चिसो मौसमको कारणले गर्दाखेरि त्यो उनीहरूले यदि नेपाल आर्मी बस्ने हो भने त्यो छ महिना माथि बस्ने छ महिना तल बस्ने हुँदैन त्यो थाइरमा बस्छ र जति नेपाल आर्मीले समर्थनमा जो विगतका अरू अन्यत्र निकुञ्जहरूको समर्थन क्षेत्रको हेर्ने हो भने त्यहाँ चाहिँ नेपाल आर्मी भएपछि हामीलाई पनि आशा छ भरोसा छ अहिलेको भन्दा राम्रो त्यहाँका जीव जन्तुहरू यी जडीबुटीहरू चाहिँ समर्थन हुन्छ भन्ने मैले आशा गरेको छु।
उहाँ हुनुहुन्थ्यो अपिनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय। नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको व्यावसायिक उत्पादन खेती प्रविधि प्रशोधनको सम्भावना तथा बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा कुराकानी गर्दै हामीसँग जड़ीबुटीमा वैदेशिक लगानीको सम्भावनाका विषयमा नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश कुमार अग्रवालसँग गरिएको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। विश्राम अघि हामीले नेपालमा पाइने बहुमूल्य जड़ीबुटीको वर्तमान अवस्था व्यावसायिक उत्पादन र खेती प्रविधि तथा प्रशोधनको सम्भावना बजारीकरण र यसबाट हुने आर्थिक उपार्जनका विषयमा अपिनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायसँग कुराकानी गर्यौं। नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश कुमार अग्रवाल त नेपालमा पाइने जड़ीबुटीको उत्खनन तथा प्रशोधन गरी निकासी गर्न सकेको खण्डमा अहिले बेहोरिरहेको व्यापार घाटा सन्तुलन हुने दावी गर्नुहुन्छ।
होइन, यसले जुन यो हाम्रो आयातमुखी अर्थतन्त्र छ यसको पछाडि दुई तीनटा कारण छन्। हेर्नुहोस्, एउटा त हाम्रो निर्यात एकदमै नगण्य छ। भनौँ न, गत वर्षको तथ्याङ्क हेर्ने भने 0.91 चाहिँ आयात हो भने टोटलको 0.09 मात्रै निर्यात भइरहेछ क्या। सबभन्दा पहिला त हामीले निर्यात बढाउनु पर्यो। निर्यात बढाउनलाई सबभन्दा पहिला आवश्यकता हो हाम्रो इन्फ्रा, हामीले हाम्रो कम्पिटेटिभ प्रोडक्ट के हो त निर्यात बढाउनलाई। हामीले हरेक प्रोडक्टहरू त हाम्रा कम्पिटेटिभ छैनन्। उदाहरणको लागि भनौँ न, हाइड्रो पावरमा लगानी बढिरहेछ। हेर्नुहोस्, हाइड्रो पावर नै एउटा यस्तो चिज हो जुन त्यत्रो ठुलो भारत जस्तो विशाल मार्केट हुँदाखेरि हामीले आज हाइड्रो पावर उत्पादन गरेर निर्यात गर्न सक्यौँ भने त हाम्रो व्यापार घाटा धेरै एकैचोटि धेरै कम हुन सक्छ। त्यसै पर्यटन उद्योगलाई हामीले प्रवर्धन गर्नु पर्यो, पर्यटनबाट पनि प्रशस्त आमदानी हुन्छ। हामी कहाँ धार्मिक पर्यटन तथा अन्य आकर्षणहरू धेरै छन्, हामीले अहिलेसम्म त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्न सकेका छैनौँ। त्यसै प्रकारले भनौँ न, अब जडीबुटीहरूको उत्पादन यहाँ हाम्रो नेपालमा प्रशस्त भइरहेछ। हाम्रा ती जडीबुटीहरूको सही त्यसको मूल्याङ्कन, त्यसको इभ्यालुएसन नभएर हामी त्यसलाई एक्सपोर्ट गर्न सक्यौँ। हामी कहाँ तपाईँको भनौँ न, ठुलो मिनरल्सहरू खनिज पदार्थहरू हाम्रो पहाडी क्षेत्रमा छन्, अहिलेसम्म पनि उनीहरूको न त एक्सप्लोरेसन हुन सकेको छ न उनीहरूको युटिलाइजेसनको त कुरै भएन भनौँ न। त्यसकारण यी सबै कुराहरूमा यदि सरकारले आफ्नो एउटा राजनैतिक स्थायित्व स्थापना गरेर यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्यो भने हाम्रो व्यापार घाटा अत्यन्त न्यून भएर जान्छ। त्यो नै यो समस्याको समाधान हो। हेर्नुहोस्, त्यसकारण सबभन्दा पहिला एकपल्ट राजनैतिक स्थायित्वकोलाई आधार बनाऊ। राजनैतिक स्थायित्व हुने बित्तिकै हामी हाम्रो जुन यो प्राकृतिक स्रोतहरूलाई हामीले एक्सप्लोरेसन गरेर अगाडि बढ्यौँ भने अनि मात्रै हाम्रो व्यापार घाटा कम बन्न जान्छ। तर यसको सम्भावना हामी कहाँ प्रशस्त छ। अब हाम्रो प्रतिबद्धता भनौँ न, राजनैतिक तहबाट मात्र चाहियो, लगानी मैत्री वातावरण बन्नु पर्यो, कुरा घुमेर त्यहीँ आउँछ। हेर्नुहोस्, कम्पिटेटिभ लेबर पोलिसी आउनु पर्यो, यी सबमा लगानी ठूलो मात्रामा चाहिन्छ। स्वदेशी लगानीले मात्रै पुग्दैन, त्यसको लागि विदेशी लगानीहरूलाई यहाँ नेपालमा लगानी गर्न प्रेरित गर्नमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
सबैभन्दा वैदेशिक लगानीका लागि चाहिँ एकदम उर्वरा क्षेत्र कुन हो नेपालका लागि? यहाँले हुन त पर्यटन, जलविद्युत, जडीबुटी लगायतका कुराहरू राख्नुभयो।
होइन, यसमा सबभन्दा उर्वरा क्षेत्र भनेको एउटा त सबभन्दा भनेको हाइड्रो पावर हो। हेर्नुहोस्, यसलाई अहिले इमिडिएटली लगानी गरेर यसको मार्केट भनौँ न एक्सपोर्ट हामीले बाहिर निर्यात गर्न सकौँ भने यसले छिटै प्रतिफल दिन्छ। कुनै पनि विदेशी लगानीकर्ताहरूले पनि सबभन्दा पहिला आफ्नो प्रतिफल हेर्छन्। हेर्नुहोस्, यो क्षेत्र पनि उर्वरा नै हो। त्यसै प्रकार नेपालको कृषि क्षेत्र पनि त्यत्तिकै भर्जिन्छ। हेर्नुहोस्, हाम्रो यो पर्यटन प्रवर्धनमा पनि ठुल्ठुला लगानीकर्ताहरू लगानीको आवश्यकता छ। र अर्को कुरा, हाम्रो नेपालको पर्यटन प्रवर्धनमा पूर्वाधारहरूको पनि धेरै ठूलो महत्व छ। हेर्नुहोस्, आज यो पूर्वाधारहरूमा पनि यदि निजी क्षेत्रसँग मिलेर एउटा बुट कन्सेप्टमा लगानी गर्न सक्यो भने यसमा पनि धेरै ठूलो प्रतिफल प्राप्त हुने सम्भावनाहरू देखिन्छ। मेरो विचारमा त नेपालका हाम्रा सबै क्षेत्रहरू अहिले भर्जिन क्षेत्रको रूपमै मैले त लिएको छु। कुनै यस्तो छैन कि यसैलाई नै अगाडि बढाउँ। जुन लगानीकर्ताको एउटा इन्ट्रेस्ट जुन क्षेत्रमा देखिन्छ त्यो क्षेत्र नै उसको लागि उर्वरा हो। हेर्नुहोस्, त्यसकारण यो सबै क्षेत्र हाम्रो लागि अहिले प्रशस्त सम्भावना भएका क्षेत्रहरू हुन्। त्यसकारण कुनै पनि, जुन मैले भने नि अस्ति हामी कहाँ इजरायलबाट एउटा डेलिगेसन आउनुभएको थियो, त्यहाँ इजरायल कन्ट्री कस्तो भने नि त्यो एउटा मरुभूमि भएको राष्ट्र हो। न त्यहाँ पानीको प्रशस्तता छ, न त्यहाँको मरुभूमि उब्जाऊ, मरुभूमिमा त उब्जाउ हुँदैन, तर त्यस्तो ठाउँमा पनि उहाँहरूले हाम्रो नेपालमा अहिले जुन उत्पादन भयो त्यसभन्दा 7 times उत्पादन गरेर खाद्यान्न एक्सपोर्ट गरिराख्नुभएको छ। किनभने अनि उहाँहरूले नै एउटा एनालाइसिस गरेर हामीलाई के जानकारी दिनुभयो भने, हाम्रो अन्तर्क्रिया चेम्बरमा हुँदाखेरि, ओहो यहाँ त तपाईँको फर्टाइल ल्यान्ड छ, प्लेन्टी अफ वाटर छ, यहाँ त तपाईँले एग्रिकल्चरको त यति प्रचुर सम्भावना हामीले देखेका छौँ कि नेपाल त एग्रिकल्चरमा धेरै ठूलो एक्सपोर्टिङ कन्ट्रीको रूपमा तयार हुन सक्छ भनेर। त्यसकारण मैले भने नि हरेक क्षेत्र, जुन लगानीकर्ताको जुन क्षेत्रमा एउटा विशेषता हुन्छ भनौँ न, स्पेसियलाइजेसन जुन क्षेत्रमा हुन्छ र उनीहरू जुन क्षेत्रमा आउँछन् त्यो नै हाम्रो लागि, उहाँहरूको लागि उर्वरा क्षेत्र हो। त्यसकारण हरेक क्षेत्र हाम्रो लागि लगानीको लागि उर्वरा क्षेत्र हो।
नेपालबाट वास्तवमा आयात मात्र नभएर निर्यात पनि केही वस्तुहरू भइरहेका छन् अहिले पनि। यसबाहेक निर्यात क्षेत्रमा हामी कहाँ अहिले उत्पादन भइरहेका के कस्ता उत्पादनहरूलाई बढाउन सकिन्छ, अनि के कस्ता नयाँ उत्पादनहरू चाहिँ हुन सक्छ निर्यातका लागि सम्भाव्य?
होइन, निर्यातको लागि सबभन्दा पहिला त उत्पादन हुनु पर्यो क्या। अहिलेसम्म हामी त्यो लेभलमा पुग्न सकेका छैनौँ। एउटा गुणस्तरीय उत्पादन पनि चाहियो, एउटा एभाइलेबिलिटी भनेको प्रशस्त एभाइलेबिलिटी पनि हुनु। आज हाम्रो भनौँ न चिया, इलाइची यस्ताहरू छन्, तर त्यति मात्रामा, जुन मात्रामा नेपालबाट जानुपर्ने हो त्यति मात्रामा हुन सकिरहेको छैन। नयाँ नयाँ सम्भावना पनि हामीले खोज्नुपर्नेछ। जस्तो केही समय अगाडि मैले त चेम्बरकै अनुभव सेयर गरेको, जापानबाट एउटा टिम आएर ल नेपालमा त मसरुमको हाइब्रिड मसरुम उत्पादन गरेर यसलाई हामी जापान पठाउन सक्छौँ भनेर उहाँहरूले पुरा अध्ययन गरेर सेम्पल उब्जाउ गरेर पनि उहाँहरूले पठाउन लागिराख्नुभएको छ। यस्तो धेरै चिजको सम्भावना हामी कहाँ छ हेर्नुहोस् है। तर म अहिलेको लागि इमिडिएट यदि देशको अर्थतन्त्रलाई धेरै नै फास्ट ऱ्यापिड ग्रोथ ल्याउने, सबभन्दा पहिला हामीले हाइड्रो पावरको उत्पादन गरेर त्यसलाई पहिला निर्यात गर्नतिर लागौँ है। त्यो भनेको हाम्रो लागि यदि धेरै लामो पर्खिने स्थिति पनि छैन, किनभने जुन हाम्रो छिमेकी मुलुकहरूको जुन यो मार्केट हाम्रो अगाडि छ नि, भोलि उहाँहरूले पनि प्राप्त गर्नु भएन भने त उहाँ त अर्को अल्टरनेटिभ एनर्जीतिर पनि यो मार्केट जान थालिसकेको छ। त्यसपछि यो हाम्रो यत्रो ठुलो जलस्रोतको भण्डार भनेर हामी त्यसलाई क्यासमेन्ट गर्न सक्दैनौँ। अर्को कुरा म यहाँले के भन्छु भने, हाम्रो जुन यो जलस्रोतको भण्डार छ, आज संसारमा पानीको धेरै कमी छ। हेर्नु, आज भारत छ, बाहिरको अरू देशहरू छ, पानीको धेरै ठुलो कमी छ। हामी कहाँ त यत्रो नदीहरू यो त्यत्तिकै बगिरहेका छन्। यी नदीहरूलाई पनि हामीले ड्रिङ्किङ वाटरको रूपमा पनि यदि प्रयोग गरेर यसलाई राम्ररी व्यवस्थित गर्न सक्यो भने यो पनि हाम्रो लागि ठुलो निर्यातको एउटा महत्त्वपूर्ण हुनसक्छ भविष्यमा। त्यसै प्रकारले मैले भने नि अब यो जडीबुटीहरूको कुरा गरौँ, जब हाम्रो इन्डियाबाट आउने आयुर्वेद विशेषज्ञहरूले त नेपालमा यत्रो सम्भावना गरेर लगानी गर्ने कुराहरू गर्दै हुनुहुन्छ भने हामी आफैले किन न एक्सप्लोर गर्ने, नेपाली निजी व्यवसायीहरू उद्योगीहरू त्यो पनि गर्न सकिन्छ। अब आज हेर्नुहोस्, विगतमा कत्रो ठुलो सिमेन्टको हामीले आयात गर्छौँ, आज हाम्रा नेपाली लगानीकर्ताहरू अगाडि बढेर आज सिमेन्टमा त कमसेकम हामी आत्मनिर्भर हुन सक्यौँ नि त। यसै प्रकारले मैले भने यो खनिज पदार्थको कुराहरू, यस्तै अरू पनि धेरै कुराहरू छन्। तर त्यसमा के छ भने नि, अलिकति मैले भने नि सरकारबाट पनि अलिकति जस्तो ती क्षेत्रहरूमा पुग्ने पूर्वाधारको अघि मैले कुरा गरेँ, पूर्वाधारहरू निर्माण गरिदियो भने त त्यहाँ लगानी स्वत भइहाल्छ। होइन भने पूर्वाधारहरूको निर्माणमा पनि नेपालको निजी क्षेत्र या विदेशी लगानीकर्ताहरूलाई एउटा प्राइभेट यो बुट सिस्टमबाट बिल्ड आउन म्यानेज गर चलाऊ भने त्यस्तो टाइपले पनि पूर्वाधारहरूको निर्माण हुनु पर्यो। त्यस कारण के छ भने नि यो आर्थिक समृद्धिको जुन हामीले निर्यात प्रवर्धन गर्ने कुराहरू गर्नु यो धेरै कुराहरूसँग लिङ्क छ क्या। यो सबभन्दा पहिला तपाईँको राजनीतिक स्थायित्व आउने बित्तिकै सरकारले पनि यतातिर ध्यान दिन्छ क्या कि अब हामीले आर्थिक समृद्धि कसरी गर्ने, किनभने आर्थिक समृद्धि जुन कुनै पनि सरकारले गर्न सकेन भने नि त्यो सरकार धेरै टिक्न गाह्रो हुन्छ क्या। किनभने हरेक चिजको एक्सपेक्टेसन भनेको इकोनोमिक अपलिफ्टमेन्टै हो। एकपल्ट राजनीतिक स्थायित्व आइसकेपछि त आर्थिक समृद्धि नगर्ने सरकार त टिक्नै सक्दैन नि जनताले हुँदैन। त्यस कारण के छ भने नि यो एकपटक यो राजनीतिक स्थायित्व आउने बित्तिकै अनि हाम्रो देशले राम्रो एउटा आर्थिक समृद्धितिर फड्को मार्ने सम्भावना देखिन्छ र निर्यात पनि प्रशस्त सम्भावना भएका उत्पादनहरू हामी कहाँ तयार हुन्छन्।
जडीबुटीमा वैदेशिक लगानीको सम्भावनाका विषयमा नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश कुमार अग्रवालसँग गरिएको कुराकानीसँगै आजको कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोप्सन विदा हुन्छु। नमस्कार।